بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام على سيدنا ومولانا وشفيع ذنوبنا حبيب الله أبي القاسم المصطفى محمد.
اللهم صل على محمد
وعلى أهل بيته الطيبين الطاهرين المعصومين، لا سيما بقية الله العظم ولعنة الله على أعدائهم ومنكري فضائلهم ومصائبهم أجمعين من الآن إلى يوم الدين. أما بعد، فقد قال الله الحكيم في كتابه الكريم، بسم الله الرحمن الرحيم: إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا.
اللهم صل على محمد وعلى محمد.
عزيزان محترم، عزاداران سيد الشهداء، گزشتہ 5 دن سے آپ کے سامنے میں اس آیت تطہیر کی تلاوت کر رہا ہوں، اور اپنے علم و استطاعت کے حساب سے کچھ معروضات کردار مومن کے حوالے سے اور کچھ مقام اہل بیت کے حوالے سے بیان کر رہا ہوں کہ مومن کو یہ کردار کیسا ہونا چاہیے اور اہل بیت کا کیا مقام ہے. عزیزان محترم، آج جو بیان کرنا ہے، میں یہ تو نہیں کہوں گا بالکل موضوع سے بے ربط ہے، لیکن یہ کہ میرا موضوع وہ نہیں تھا جس کو مجھے پڑھنا تھا، جو بیان کرنا ہے مجھے وہ یہ. کل جس طرح کہ آپ لوگ جانتے ہیں، کل ایک سوال جواب کا سیشن تھا یہاں پر، اس میں کچھ سوال جواب کیے گئے اور کچھ سوالات امپورٹنٹ تھے، اور کچھ خواتین نے کہا یہ بھی کہ اس کو جو ہے مردوں میں بیان کیا جائے، اور کچھ میں ضرورت سمجھتا ہوں کہ ان کو بیان کروں. 2 سے 3 سوالات ہیں، شاید تمام سوالات کا جواب تو نہیں، نہ ان کو ریپیٹ کرنا مقصود ہے، یہ کچھ چیزیں بہت امپورٹنٹ ہیں، ان کو بیان کرنا چاہتا ہوں، اس کے بعد انشاءاللہ اپنے موضوع کی طرف. عزیزان محترم، سوال ایک بہت امپورٹنٹ سوال جو ہمارے زمانے میں بہت اب اٹھتا ہے، وہ تقلید کے حوالے سے، کہ ہم تقلید کیوں کریں، تقلید کرنا کیوں ضروری ہے. اسی طرح بعض افراد کچھ سوالات ایسے اٹھاتے ہیں کہ کچھ القابات اور خطابات جو علماء کو دیے جاتے ہیں، اس کے حوالے سے بھی سوال ہوتا ہے کہ بھئی ان کو یہ لقب کیوں دیا جاتا ہے، مثال تو آیت اللہ کیوں کہا جاتا ہے، امام کیوں کہا جاتا ہے. تیسرا سوال جو تھا وہ چاند سے متعلق تھا، لہذا مختصر طور پہ میں تینوں سوالوں کے جواب جو ہیں وہ بیان کرنا چاہتا ہوں، کہ یہ تینوں جو ہیں ہمارے لیے بہت امپورٹنٹ ہیں. عزیزان محترم، جہاں تک تقلید کے وجود کا تعلق ہے، اس کے لیے ہمارے پاس اگر قرآن کی آیات موجود نہ ہوتی، اگر روایات ہمارے پاس موجود نہ ہوتی، اس کے باوجود ہماری عقل ہمیں یہ کہتی ہے کہ تقلید کرنا واجب ہے، تقلید کرنا ضروری ہے. کیوں؟ جس طرح سے میں نے کچھ دن پہلے عرض کیا تھا کہ اگر کسی روایت میں نہ ہوتا، کسی آیت میں نہ ہوتا کہ سچ بولنا واجب ہے یا یتیم کا مال کھانا حرام ہے، تو عقل خود کہتی ہے کہ دوسرے کا مال کھانا حرام ہے اور سچ بولنا واجب ہے. تقلید ایک ایسا عمل ہے جو انسان کا فطری عمل ہے، بچپن سے انسان تقلید کرتا چلا آتا ہے، دنیا کے ہر شعبے میں انسان تقلید کرتا ہے. ممکن نہیں ہے کہ انسان ایک اس زمین پر زندگی گزارے اور وہ اسے تقلید نہ کرتا، یہ ممکن نہیں ہے، امکان ایسا نہیں رکھتا. لہذا اگر آپ غور کریں، سب سے پہلے میرا سوال یہ ہے کہ ہمارے جسم ہمارے لیے زیادہ ضروری ہے کہ ہماری روح ہمارے لیے زیادہ ضروری ہے، ہمارے لیے ہمارا دین زیادہ ضروری ہے کہ ہماری دنیاوی مسائل ہماری زیادہ ضروری ہیں، گاڑی ہمارے لیے زیادہ ضروری ہے یا ہمارا دین ہمارے لیے زیادہ ضروری ہے. دنیا کے ہر شعبے میں جب ہمیں کوئی پریشانی ہوتی ہے، جب ہمیں کوئی سوال ہوتا ہے، جب ہمارا کوئی مسئلہ ہوتا ہے، تو ہم کہتے ہیں اس چیز کے ایکسپرٹ سے سوال کرو. اگر ہمیں मरीज हो जाते हैं, बीमार हो जाते हैं, तो हम कहते हैं इसके लिए बेहतरीन डॉक्टर से रुजू करते हैं। अगर हमारी गाड़ी खराब हो जाती है तो हम बेहतरीन मैकेनिक ढूंढते हैं। अगर हमारा कंप्यूटर खराब हो जाता है तो हम बेहतरीन आईटी के फर्द को ढूंढते हैं। हमें मकान बनाना होता है तो हम इंजीनियर की तलाश करते हैं। हमें दुनिया का कोई भी शोभा उठा लीजिए, हमें अगर वो काम करना होता है, अगर किसी को रोटी पकाना सीखना है तो वो भी नानवाई को तलाश करता है। किसी को हत्या कि जमीन खोदना भी सीखना है तो किसी ऐसे की तकलीफ करता है जो पहले से जमीन खोद चुका हो। यानी पता चला कायनात के अंदर हमारे पास एक काम भी ऐसा नहीं है जिसमें हम तकलीफ ना करते हैं। और ऐसा मुमकिन नहीं कि इंसान तकलीफ ना करे। आप उसका नाम कुछ भी रख लें, आपको लफ्ज तकलीफ से अगर मसला है उससे मसला नहीं है। तकलीफ हमारी जिंदगी के हर शोबे में पाई जाती है, हर लिहाज से पाई जाती है। और ये क्योंकि अकल कहती है, जब तुम नहीं जानते हो तो पूछोगे। शरीयत दीन के सिलसिले में इसी तरह कहती है, या तो तुम खुद मुज्तहिद बनो, अहकाम शरी को समझो। तकलीद वाजिब नहीं करती पहली सूरत पे। शरीयत तीन ऑप्शन देती है आपको। पहला ऑप्शन ये देती है कि तुम खुद मुज्तहिद बन जाओ, खुद साहिब नजर बन जाओ, खुद आयात और रिवायात को पढ़ो। जो दीन है, जो उलूम मुकदमाती उलूम है, मंतिक, फलसफा, कलाम, ये तमाम मबाहिस, तफसीर, इल्म रिजाल, हदीस, दरायत, ये तमाम मुकदमाती उलूम है, क्योंकि इंसान को दीन समझने में मदद देते हैं। इनको हासिल करो और उसके बाद आयत और रिवायात पे गौर करो। पहला ऑप्शन ये। लेकिन क्योंकि शरीयत ये वाजिब करार नहीं दे सकती, अल्लाह का दीन जो है वो फितरत के मुताबिक है। दुनिया में हर शख्स डॉक्टर नहीं बन सकता, दुनिया में हर शख्स इंजीनियर नहीं बन सकता, दुनिया में हर शख्स जो है स्वीपर नहीं बन सकता, दुनिया में हर शख्स जो है आईटी का माहिर नहीं हो सकता, दुनिया में हर शख्स खताबत नहीं कर सकता, दुनिया में हर शख्स मुश्तहिद नहीं बन सकता। क्योंकि ना टाइम है ना सलाहियत है। क्योंकि अगर हर शख्स मुश्तहिद बन जाए तो बाकी दुनिया के काम क्या होंगे, वो कौन चलाएगा, मुमकिन नहीं है। लेकिन शरीयत ने ऑप्शन खुला रखा है। जैसे डॉक्टर के लिए, अगर एक माशरे में कुछ अफराद रहते हो और वहां कोई डॉक्टर ना हो तो शरीयत कहती है कि अगर वहां पे कोई मर्ज की वजह से मर जाता है तो तमाम के तमाम अफराद गुनाहगार हैं। क्यों नहीं अपने दरमियान एक डॉक्टर बनाया, एक तबीब बनाया? क्योंकि मर गया वो, मर्ज कोई जानने वाला नहीं था। लिहाजा ये वाजिब किफाई है कि इंसान अपनी जान की हिफाजत के कुछ अफराद को डॉक्टर बनाए और उन डॉक्टरों तक रुजू किया जाए। नहीं करेगा रुजू, हराम मौत मरेगा इंसान। लिहाजा इसी तरह दीन के लिए भी है कि अगर तुम्हें दीन का नहीं पता है तो कुछ अफराद तुम में होना चाहिए जो दीन को समझते हो, दीन को जानते हो, उनके अदिल्ला को जानते हो। लिहाजा ये एक अकली और फितरी हुक्म है। शरीयत भी कहती है पहला ऑप्शन तुम्हारे पास ये। दूसरा ऑप्शन उसकी मिजाज तोजी नहीं दूंगा क्योंकि उसका बिल्कुल मौरद नहीं है हमारे यहाँ, वो एहतियात का रास्ता है। एहतियात का भी हम और आप उस एहतियात पर अमल नहीं कर सकते। एहतियात का रास्ता उसे कहते हैं कि जो तमाम मुश्तहिदीन की आरा को, उनके तमाम मुश्तहिदीन के नजरियात को जानता हो और उनमें से उसको इतनी सलाहियत हो कि कौन सा मसला एहतियात के करीब है। मिसाल दे देता हूं ताकि बात थोड़ी आसान हो जाए। मिसाल के तौर पे मुश्तहिद, एक मुश्तहिद कहता है कि तस्बीह अरबा तीन दफा पढ़ना जो है वाजिब है, और एक मुश्तहिद कहता है तस्बीह अरबा एक दफा पढ़ना काफी है। अब इसी तरह के फतवे पाए जाते हैं, तीन दफा ज्यादा किसी ने नहीं कहा। तो लिहाजा एहतियात किसमें? एहतियात ये जो मोहताद होगा उसको चाहिए कि वो तीन दफा तस्बीह अरबा पढ़ ले, तो एक वाले भी मसले पे अमल हो गया और तीन वाले भी अमल हो गया। तो एहतियात का रास्ता बहुत सख्त होता है और किसी शख्स के लिए मुमकिन नहीं कि तमाम मुश्तहिदीन के आरा को सामने रखे। अब बहुत सारे अफराद होते हैं उलमा में, लेकिन होते हैं जो एहतियात पे अमल करते हैं, जो इल्म रखते हैं इतना, वो तकलीफ नहीं करते किसी की, खुद मुश्तहिद भी नहीं होते, लेकिन वो इतना इल्म रखते हैं कि उलमा के फतावे को अपने सामने रखते हैं और उसमें जो एहतियात का रास्ता हो तो उसको चुन लेते हैं। ये तीसरा रास्ता जो हमारा आपसे इतना ताल्लुक नहीं, इसलिए इससे आप तौफीक नहीं दूंगा। ये दूसरा रास्ता। तीसरा रास्ता जो है वो तकलीद का रास्ता है। अगर तुम नहीं जानते हो तो फिर जाहिर है तुम किसी से जानने वाले से पूछो, जैसे दुनिया के हर मसले में तुम करते थे। और यहाँ पर मैं एक मिसाल देता हूँ इमाम खुमैनी रिजवानुल्लाह ताला अलैह की, कि इमाम खुमैनी अपने डॉक्टर, जब आपको हार्ट पेशेंट हो गए थे और आखिरी दिनों में जब हॉस्पिटल में रहे थे, तो डॉक्टर आपके पास आता था, कहता था इतना चलना, आपको इस तरह बैठना, इतना खाना, ये करना है। तो मुस्कुरा के उन्होंने एक दिन डॉक्टर से कहा, पूरी दुनिया मेरी तकलीफ करती, मैं तुम्हारी तकलीफ करती हूँ। इसलिए ये हक और हकीकत थी, क्योंकि वो ठीक थे, मर जाए तकलीफ थे इमाम खुमैनी, लेकिन वो फिक्र में थे, दीन में थे, वो मेडिकल में नहीं थे। मेडिकल में उनको भी फॉलो करना पड़ा अपने डॉक्टर को, एक तेहरान का डॉक्टर था उसी को फॉलो करना पड़ा, जो भी उस हॉस्पिटल का डॉक्टर उसको फॉलो करना पड़े, क्योंकि ये अकली हुक्म है, ये एक मुश्तहिद के ऊपर भी लागू होता है। मुश्तहिद जो होता है, हमारी मिसाल के तौर पर मेरे घर में अगर इलेक्ट्रिसिटी प्रॉब्लम हो जाए तो मैं आगा सिस्तानी के दफ्तर या आगा सामनाई के दफ्तर फोन नहीं करूंगा कि मेरे घर लाइट नहीं आ रही, किसी इलेक्ट्रिशियन को फोन करूंगा क्योंकि मेरे घर की लाइट का मसला है, मैं कि उनके दफ्तर में फोन करी क्या, मैं हाँ मेरे नमाज का मसला होगा, रोजे का मसला होगा, तो यकीनन मैं किसी दफ्तर में या ऐसे शख्स के जो के आलम दीन के फतवे को नकल कर सकता। लिहाजा जो तकलीद है नहायत अकली और बहुत सादा सा मसला है, इसको पेचीदा जितना बनाया वो पेचीदा कर बंदा चले जाएगा, लेकिन इंसान कोई भी इस दुनिया में एक फर्द भी नहीं है, अगर वो एक लिबास पहन के इस वक्त बैठे हुए, जैसे आप लिबास जो पहन के बैठे इस लिबास में भी आपने तकलीद की है, खुद ब खुद तो नहीं सिया है, या तो किसी एक्सपर्ट से सिलवाया या किसी से पूछ कर सिया है, खुद नहीं सी सकते। दुनिया में कोई चीज कोई ऐनक लगाए हुए आप खुद नहीं बनाते, या तो खुद बनाई है या किसी से बनवाई है, तो जैसा उसने बनाई है आप वैसे ही पहन रहे, अपनी तरफ से आप नहीं बना के पहन सकते, इसलिए कि हर चीज का एक फॉर्मेट होता है, उसको फॉलो किया जाता है, उसी को हम तकलीद कहते हैं, किसी के पीछे चलना तकलीद, इसलिए हम कहते हैं एक अकली हुक्म है। जब आईन में अथार मैंने कुछ पहले दिन पहले अर्ज भी किया था इशारतन कि बाज़ वक्त हम अच्छे अल्फाज इस्तेमाल करके या तो बाज़ वक्त गुमराह किया जाता है या बाज़ वक्त लोग कसदन गुमराह करते हैं, क्या इताअत मासूम होते हुए हमें तकलीद की जरूरत नहीं है। बात यह है कि अव्वल तो तकलीद पूरी इताअत मासूम में आ जाती है, ग्यारहवें इमाम ने खुद कहा है तुम तकलीद करो जो तुम्हारे दरमियान इस तरह का मुश्तहिद हो, हवाए नफ्स पे काबू रखता हो, दीन का इल्म रखता हो, तो उसकी चाहिए आवाम को चाहिए कि उसकी तकलीद करे, लेकिन उसके बावजूद आप देखें आइमे अतार की इताअत से क्या मुराद है। इंसान आइमे अतार के पहले अहकाम को समझेगा तो इताअत करेगा ना, जब समझा ही नहीं है, किताबें जितनी उलमा ने लिखी आप उलमा को मानते नहीं, तो फिर आप कहाँ से दीन लाएंगे। दो रकात नमाज आप पढ़ के दिखा दें, मेरे पास किसी ने फोन किया था से दो तीन साल पहले, काफी बहस की का मौलाना ये सब आप बनाया हुआ है आप लोगों का और ये है फलाएं, हम तो इमाम जमाना से पूछ के मसले को करें। मैंने कहा ठीक है मैं पूरा एक साल दे रहा हूँ आपको, आप से इमाम जमाना अलैह सलात व सलाम से सलाह पढ़े, उनसे से वजू के मसाइल पूछ के मुझे बता दीजिएगा, 109 मसाइल जो फतावा ने बयान किए आप वो पूछ के बता दीजिएगा, नहीं हो सर मुमकिन नहीं है, हर शख्स इमाम से राबता नहीं कर सकता, इतना तो स्पीचर कोई होता नहीं है, लेकिन अगर हो भी जाए तो इंसान का जिसका राबता हो पूछ ले, लेकिन आज तक तो कायनात में नहीं हो जिसने बैठ के इमाम से पूरी शरीयत सीखी हो, एक फर्द भी नहीं हमारे पास, कोई मुश्तहिद भी नहीं ऐसा जो ये कहे मैंने अपने फिक्र के तमाम अहकाम जो इमाम अलैहि सलाम से सीखे, नहीं ये इल्मे कश्बी हासिल करना पड़ता है। लिहाजा तकलीद अकली और एक वाजिबी एक जरूरी चीज है, अगर इंसान इसको अंजाम नहीं देगा तो वो खुद रिस्पॉन्सिबल है। बिल्कुल इसी तरह कि हमारे यहाँ मुझे नहीं पता आपकी एमओटी कहलाती क्या, मिसाल के तौर पर गाड़ी की जो हम एमओटी करवाते हैं कि गाड़ी ओके है, एक साल के लिए वो सर्टिफिकेट देता है इस गाड़ी को चेक करने के बाद और हम उसको चलाते हैं, अगर उस गाड़ी की हम एमओटी ना कराएं और फिर कोई एक्सीडेंट हो जाए या उसके अंदर कोई ऐसा फॉल्ट आ जाए तो उसमें मुकसर कौन होगा, तकसीर किसकी होगी, गलती किसकी होगी, हमारी होगी। लेकिन अगर हमने एमओटी उसकी करवाई हुई थी और हमने एक एक्सपर्ट को दिखा दिया था, हमारे पास सर्टिफिकेट मौजूद था, अब उसमें कोई ऐसा नुक्स होता है जो अंदरूनी हम तो नहीं जानते ना, हम उसके एक्सपर्ट नहीं है, तो हमें गवर्नमेंट नहीं पकड़ेगी, इदारा हमें नहीं पकड़ेगा, वो उनसे जाके जरूर पूछेगा कि तुमने किस तौर पर दिया था, कैसे हो गया, वो वहां पर हमसे पूछा जाएगा आपकी गाड़ी की एमओटी, हम सर्टिफिकेट दिखा देंगे। इसलिए कि हर शख्स कहीं ना कहीं ऑथराइज होता है, ये अल्लाह ताला के दीन का निजाम है कि अगर हम दीन नहीं जानते तो अपने मरजे तकलीद से पूछें, ताकि मरजे तकलीद रिस्पॉन्सिबल है खुदा बंदे मुताल के सामने कि वो जवाब देगा, अगर गलत है या सही है वो जवाब देगा, हमें तो पता ही नहीं दीन का, हमने तो पढ़ा ही नहीं इस तरह दीन का, किस तरह से हम उसको अल्लाह ताला को जवाब देना, हमने कुरान की आयतें पढ़ी है, पढ़ भी नहीं तो उस पर तफक्कुर करना, रिवायात और एक दूसरे के मुखालिफ रिवायतें मौजूद हैं, बहरहाल बहुत सारी पेचीदगियां मौजूद हैं जिनकी वजह से इंसान को तकलीद करना पड़ती है, नामुमकिन है। अलबत्ता तकलीद जो है, मैं ये भी वाजे करता चलूँ कि तकलीद उसूल दीन में नहीं है, उसूल दीन में इंसान एतकादात में इंसान बायत खुद दलील रखे तौहीद को, क्यों, इसलिए नहीं कि फला मर्जे ने कहा अल्लाह एक है, कोई तकलीद का मौरिद ही नहीं है, हत्ता कि आपके इमाम ने हमारे काम इसलिए अल्लाह एक मानते नहीं, इमाम भी कहते दलील से रखो, यानी दलील हो तुम्हारे पास कि अल्लाह को वाहिदुल्ला शरीक क्यों मानते हो, नबुवत की क्या जरूरत है, इमामत की क्या जरूरत है, कयामत की क्या जरूरत है, जो एतकादात है उन पर इंसान की दलील होनी चाहिए, चाहे दलील शरी हो चाहे वो दलील अकली हो। لیکن فقہ میں آ کر احکامات میں آ کر احکامات دو قسم کے ہو جاتے ہیں، ایک احکامات ضروری ہوتے ہیں، ایک غیر ضروری ہوتے ہیں. احکامات ضروری جو ہے جو ضروریات دین کہلاتی ہیں ان میں بھی تکلیف کرنا واجب نہیں ہے. مثال کے طور پہ آپ نماز کیوں پڑھتے ہیں پانچ وقت؟ اس لیے کہ فلاں مرجع نے کہا ہے. نہیں، فلاں مرجع کے کہنے سے نماز تھوڑی واجب ہوئی ہے. نماز سب کو پتہ ہے واجب ہے، اس میں مرجع کی تکلیف تھوڑی ہوتی ہے. آپ رمضان میں روزے کیوں رکھتے ہیں؟ آپ دو رکعت نماز کیوں فجر کی پڑھتے ہیں، چار رکعت کیوں نہیں پڑھتے؟ اس نے ہمارے مرجع نے کہا. نہیں نہیں، ہمارے مرجع نہیں کہا، یہ واضح اور بہت روشن چیزیں، اس کا کسی تکلیف سے تعلق نہیں. تکلیف کا تعلق یہ ہے کہ نماز کیسے باطل ہو جائے گی، نماز میں کیا چیز مستحب ہے، کیا چیز مکروہ ہے، نماز کس چیز حرام ہوتی ہے، روزہ کس چیز سے باطل ہوتا ہے، جو جزیات مسائل ہیں جو ہر شخص نہیں جان سکتا، روایات اس تک نہیں ہے یا دلائل اس تک نہیں پہنچے، وہ نہیں سمجھ سکتا. اس میں اس کو چاہیے کہ مرجع تکلیف کی تکلیف کرے، اس میں پوچھے. لیکن آج جو بہت روشن واضح دلائل کے ساتھ چیزیں موجود ہیں، اصل زکوٰۃ واجب ہے، اصل خمس واجب ہے، اصل نماز واجب ہے، ان چیزوں کے اندر کوئی تکلیف کرنا انسان کے لیے ضروری، جبکہ یہ فروعات دین ہے، لیکن تکلیف کی ضرورت نہیں کیونکہ سب کو پتہ چل رہا پڑے محمد والے. کسی نے کہا کہ تکلیف کے کیونکہ معنی ہیں گلے میں پٹا قلادہ سے گلے میں پٹا پڑا ہونا. کہا کہ ہم جو ہیں کوئی جانور ہیں، گلے میں پٹا ہمارے پڑا رہے، ہم کیوں ڈالیں گلے میں کسی کا پٹا؟ لہٰذا یہ تنقیدی طور پہ کسی نے کہا. ہمارے ایک پروگرام ہو رہا تو اس میں ایک بزرگ عالم دین نے بہت اچھی بات کہی. کہا ٹھیک ہے، تکلیف معنی قلادہ ہے، قلادہ سے تکلیف، لہٰذا کہنے لگے لیکن اگر تم یہ بھی مان لو تب بھی ہم تم سے بہتر ہیں، اس لیے کہ جس جانور کے گلے میں پٹا پڑا ہوتا ہے پتہ چل جاتا ہے اس کا کوئی وارث بھی ہے اور یہ پالتو بھی ہے، اور بغیر پٹے کا وحشی جانور کہلاتا ہے. سلام پڑے محمد والے. جانے محترم، کسی بھی طرح کی نہ اس میں ابہام ہے نہ وہ ہے. مثال کے طور پہ کسی بھی چیز میں آپ کو مسئلہ ہوگا آپ اس کے ایکسپرٹ سے پوچھتے ہیں، تو دین میں آپ مولانا آزاد سے کیوں پوچھیں؟ میں نے کل کے جواب میں بھی کہا تھا، بہت سے لوگ ہم کو فون کر کے کہتے ہیں مولانا ہمیں نہیں پتا کہ ہم تکلیف نہیں کرتے، ہمیں یہ بتائیں کہ ادارے جعفریہ مثلا عید کب ہو رہی ہے. تو میں کہتا ہوں کہ بھائی آپ مجھے سے جاہل کیوں تکلیف کر رہے ہیں میرے کہنے پر؟ اپنے مرضی کی دیکھیں وہ کب کہہ رہا ہے، اس کے حساب سے عید کریں. یعنی یہ طریقہ کار نہیں ہے کہ انسان پوچھ رہا ہے لیکن مرضی سے کم ہستی سے پوچھ رہا ہے، مرضی سے کم افراد سے پوچھ رہا ہے، مرضی سے نہیں پوچھوں گا میں، یہ کون سی بیوقوفی ہے؟ جب انسان کو اگر ہارٹ اٹیک ہوتا ہے اس سے کہو تمہارے پاس دو قسم کے ڈاکٹر ہیں، ایک بہت ماہر نہیں ہے ایک ماہر ہے، کس کے پاس تمہیں لے جائیں؟ تو کیا کہے گا؟ ماہر کے پاس لے کے جاؤں میری جان بچاؤ تم. لیکن دین کے سلسلے میں انسان اتنا لاپرواہ ہے، جس سے بھی دین ملے جو بھی دین دے دے اس سے دین لے لے. لہذا تکلیف یہ ایک مسئلہ اس لیے بنا ہوا ہے کہ ہماری مرجعیت جو ہے پچھلے 30-35 سال سے مرجعیت کی دخالت جو سیاست میں ہو گئی ہے، مرجعیت جو ہے انسان جو انٹرنیشنل پولیٹکس ہے اس کے اندر مداخلت کرتی ہے، لہٰذا لوگوں نے مداخلت کرتے ہوئے دیکھا ہے، مرجعیت کے ہاتھوں سے تماچے کھائے ہیں، لہٰذا جو استعمار ہے وہ آج بھی بلبلا رہا ہے اس مرجعیت سے، اس کے خلاف یہ کام کیا جا رہا ہے کہ ان سے دور کرو. آپ دیکھ لیجئے ہر وہ قوم جس کو ان کے علماء سے دور کر دیا گیا وہ قوم ختم ہو گئی، ان کا دین ختم ہو گیا. آج آپ جہاں بیٹھے ہیں یہ چرچ کیوں آباد نہیں ہے؟ اس لیے ان کی عوام کو ان کے علماء سے دور کر دیا گیا، لہٰذا ان کے چرچ ویران ہیں، اور بہت ساری عبادت گاہیں وہ اس لیے ویران ہو گئیں کہ علماء کو ان سے دور کر دیا جائے. جس عوام کو آپ علماء سے دور کر دیں گے ظاہر ہے اس کے ہوا و ہوس جو ہے اس پہ چلے گا، جس کا جو بھی چاہے گا وہ دین کو بیان کرے گا. یہ مرجعیت جو ہے یہ انسان کو جو ہے متحد کرتی ہے تاکہ تمہیں پتہ چل جائے کہ تمہیں کرنا کیا ہے، باقی رسپانسبل جو ہوتا ہے وہ خود مرجع تقلید ہوتا ہے. صلوات پڑھیں محمد والے. دوسرا مسئلہ اجلان محترم، یعنی کہ یہ ہمیں بڑے افتخار سے آج سے 30-31 سال پہلے یقیناً، کیونکہ شہید باقر صدر سے تقریباً 30 سال پہلے شہید ہو گئے، انہوں نے اب کتنے سال پہلے 34 سال ہو گئے، 35 ایئرس ہو گئے، 36 ایئر مجھے وہ نہیں پتا، لیکن ظاہر ہے 30-35 سال ہو گئے کیونکہ خود ان کی شہادت کو 30 سال ہو گئے. انہوں نے عوام سے اپنی کہا تھا کہ ہمیں 20 افراد چاہیے، مجھے 20 نوجوان چاہیے تاکہ میں ان کے خلاف آواز اٹھا سکوں. تو عوام نے 20 نہیں، انہوں نے کہا تھا ہمیں 20,000 افراد کی ضرورت ہے. تو دو انہوں کو جواب ملا تھا تم 20,000 کہتے ہم تمہیں 20 بھی نہیں دیں گے. یہ عوام کی طرف سے جواب تھا کیونکہ سیاسی بصیرت عوام میں نہیں تھی. لیکن اعزاز محترم آج اتنے عرصہ گزر جانے کے بعد انقلاب اسلامی کے بعد تمام عوام میں اتنا شعور بیدار ہو چکا ہے کہ ہم سر اٹھا کر افتخار سے کہہ سکتے ہیں کہ ہماری عوام میں اتنا شعور پیدا ہو چکا ہے کہ آپ نے گزشتہ دنوں خود دیکھا کہ عوام وہی عراقی عوام تھی جس نے شہید باقر صدر کو یہ کہا تھا کہ آپ اس حکومت کے خلاف اٹھنا چاہتے ہیں لہٰذا آپ 20,000 کہتے ہیں ہم آپ کو 20 نہیں دیں گے, اس لیے کہ وہ سیاسی سوچ ہی نہیں رکھتے تھے. لیکن انسان قربان جائے ان ہستیوں پہ جنہوں نے قربانی دے کے عوام کے شعور کو بلند کر دیا کہ آج عوام خود دروازے پہ آ کر سیستانی کے پہنچی تھی کہ آگا آپ آ کے اس حکومت کا فیصلہ کریں. صلوات پڑھیں محمد والے. آج کا اجتماع اس بات کو بہت اچھی طرح سے جانتا ہے کہ ہم کتنے ہی توپ و ٹینک چلا دیں لیکن ان کا فقیر اگر ایک قلم سے کچھ لکھ دے گا تو ہم اس کا مقابلہ نہیں کر سکتے. لہذا اس کی وجہ سے ان چیزوں کے سوال اٹھایا جا رہا ہے. ان میں سے ایک اور سوال ہے کہ ان کو ہم آیت اللہ کیوں کہتے ہیں, حجت الاسلام کیوں کہتے ہیں, امام کیوں کہتے ہیں وغیرہ وغیرہ. تو اس کا ایک مختصر سا جواب اعزاز محترم دیکھیے, یہ ٹائٹل ہیں. ٹائٹل جو ہے وہ کسی کو دیا جاتا ہے اس لیے تاکہ پتہ چلے کس اسٹیج کا ہے. ہم پولیس میں جاتے ہیں تو اس میں بھی رینکس ہوتے ہیں اور اس رینکس کے ذریعے ہم سمجھتے ہیں. فوج میں ملٹری میں جاتے ہیں تو ملٹری کے اندر بھی رینکس ہوتے ہیں اور ان کے ٹائٹلس ہوتے ہیں اس کے ذریعے سمجھتے ہیں. دین میں بھی اسی طرح سے کہ ہمیں پتا چلے کہ کس لیول کا ہے تو لہٰذا وہاں پہ علماء نے خود کچھ لیولز بنائے جس سے پتا چلتا ہے کون کو آیت اللہ عظمیٰ یعنی کہ مرجع تقلید رہی ہے. تو یہ تمام ٹائٹلس اس لیے دیے جاتے ہیں. اب اس پہ اعتراض جو ہوتا ہے وہی ہوتا ہے کہ ان کو ہم استعمال کیوں کرتے ہیں. آیت اللہ جو ہے وہ تو امام کا لقب ہے, حجت تو امام کا لقب ہے, امام خود لفظ امام تو آئمہ علیہ السلام سے مقصود ہے, لہٰذا ہمیں دوسروں کے لیے اور علماء کے لیے استعمال نہیں کرنا چاہیے. بات اس کے پیچھے وہی چیز سرگرم ہے جو علماء سے بیزاری کروانا چاہتی ہے, جو مرجیت سے دور کرانا چاہتی ہے. ورنہ تو یہ القاب کب سے استعمال ہو رہے ہیں. اس کا سادہ سا جواب یہ سب کیوں ہے کہ بہت سی چیزوں میں ہم کان ہمارے آشنا نہیں تھے. صحیح مثال کے طور پہ اردو زبان میں آپ کہیں بھی چلے جائیں, انڈیا ہو چاہے پاکستان, وہاں پہ مجھ جیسے حقیر طالب علم کو مولانا کہہ کے لوگ خطاب کرتے ہیں یا مولوی صاحب کہتے ہیں. اب مولانا کیا ہوتے ہیں, مولوی صاحب کیا ہوتے ہیں؟ عربی زبان میں مولانا کے معنی ہمارے مولا, مولوی میرے مولا, سنگولر پلورل کا فرق ہے. مولوی میرے مولا, مولانا ہمارے مولا. تو مولا تو علی بن ابی طالب کا خطاب ہے تو پھر ہم مولا کیوں کہتے ہیں؟ یا ہمارے یہاں جو ممبر پہ جاتے ہیں اور مجالس پڑھتے ہیں ان کو ذاکر کہتے ہیں, تو اہل ذکر قرآن نے کن کو کہا ہے؟ وہ تو اہل بیت کا خطاب ہے, ان کو ذاکر کیوں کہتے ہیں؟ لہٰذا آپ اگر اس طرح سے جائیں گے تو ہم پھر کسی کو بھی کسی الفاظ سے, حتیٰ کہ میں نے کہا آپ جا کر دیکھیں تو انسان کامل امیر المومنین کا خطاب ہے, پھر ہم انسان بھی کہنا چھوڑ دیں. لہٰذا ہم کہاں تک چلے جائیں گے اگر ہم بات کو تسلیم بھی کر لیں؟ ہم کہ اچھا چلیں جو ہمارے مشتد پڑھ جائے لکھ جائے ہم اس کو کیا کہ پروفیسر کہیں؟ اچھا پروفیسر کے کیا معنی ہوتے ہیں؟ جو لیکچر دیتا ہے تو امیر المومنین سے بڑھ کے لیکچردار کون ہے؟ اگر اس کو خطیب کہے تو امیر المومنین سے بڑا خطیب کون ہے؟ اگر ہم ڈاکٹر کو طبیب کہتے ہیں, ڈاکٹر کہتے ہیں, یا ہم پی ایچ ڈی کرنے والے کو ڈاکٹر کہتے ہیں, یا ہم ایم بی بی ایس والے کو ڈاکٹر کہتے ہیں تو ہم اس کو ڈاکٹر کہتے ہیں تو اس کے معنی کہ طبیب, تو طبیب نفوذ ہے نا, پیغمبر اسلام کا خطاب ہے تو ہم اس کو طبیب کیوں کہیں؟ یعنی ہمارے پاس کوئی الفاظ ہی باقی نہیں بچے گا کہ ہم اس لفظ کو استعمال کر سکیں. یہ الفاظ استعمال اس لیے ہوتے ہیں, جرمن زبان میں جرمن زبان کے الفاظ استعمال ہوں گے, فارسی میں فارسی زبان کے الفاظ استعمال ہوں گے, اردو میں اردو زبان کے ٹائٹل استعمال ہوں گے, کیونکہ اسلام عربک ہے لہٰذا ادھر عربک الفاظ استعمال ہوں گے. جیسے آیت اللہ ہے, جیسے حجت الاسلام ہے, سرقت الاسلام ہے, یا لفظ امام ہے, یا علامہ ہے, یہ استعمال ہوں گے. لفظ امام پر بھی بہت سارے لوگ بہت زیادہ حساسیت کا اعلان کرتے ہیں, اظہار کرتے ہیں, جبکہ پیش امام کی لفظ ہمیشہ سے استعمال ہوتے آئے. پیش امام کو پیش امام کہا جاتا ہے جو دو رکعت نماز پڑھاتا ہے, اس کو پیش امام کہا جاتا ہے. اعتراض نہیں تھا لیکن امام کو میں نے جب سے کہا جانے لگا اس پہ اعتراض ہونے لگا. اس کی وجہ کیا تھی؟ وجہ یہ ہے کہ ہمارے کان بہت سی چیزوں سے آشنا نہیں تھے. کہیں فتنے کی وجہ سے یہ کام کیا جاتا ہے, کہیں نادانی کی وجہ سے یہ کام کیا جاتا ہے. اس کے لیے قرآن کی ایک آیت کافی ہے. قرآن مجید میں خداوند متعال ارشاد فرماتا ہے وجعلنا ائمتن یدعون الی النار. اللہ کہتا ہے کچھ لوگوں کو امام بنائے جو جہنم کی طرف بلاتے ہیں. خدا نے لفظ امام کو نگیٹو قرآن میں استعمال کیا ہے. پھر بھی ہم امام خمینی کو ایک پازیٹیو آدمی کو لفظ امام استعمال کر رہے ہیں, یعنی ہم قرآن سے بھی زیادہ نہیں پڑھ رہے, قرآن نے امام کو اس کے لغوی معنی بیان کیے, جو تمہاری لیڈری کرے اسے امام کہتے ہیں. وہ آئمہ اثنا عشر جن کو ہم کہتے ہیں بارہ امام, وہ تو بالکل ایک علیحدہ ایک حقیقی ایک الگ سی چیز ہے, اس میں تو کوئی تیرواں نہ ہو سکتا ہے نہ اس میں کوئی گیارہ ہو سکتے ہیں, وہ بارہ ان میں کوئی بھی نہ اضافہ کر سکتا ہے نہ کوئی اس میں گھٹا سکتا ہے, وہ مخصوص ہے امامت, وہ امامت کبریٰ ہے, وہ امامت من جانب اللہ ہے, نہ پیش امام کی امامت من جانب اللہ ہوتی ہے نہ کسی مرجع تقلید کی, لیکن ان کی امام من جانب اللہ اصلاً اس سے کوئی خلط مطلب نہیں ہوتا, کیونکہ امام خمینی نے اپنے دور میں ایک سیاسی لیڈر کا کردار ادا کیا, ایک مرجع تقلید کا کردار ادا کیا, دنیا سوتی ہوئی دنیا کو حیات بخشی, سوتی ہوئی دنیا کو بتایا ظالم کون ہے مظلوم کون ہے, مسلمانوں کو کس طرح کرنا ہے, یہ آج پوری دنیا میں جو ہلچل ہے وہ کس کی نفس کی بنا پر ہے, کس کی سانس کی بنا پر ہے, یہ خمینی نے دوسروں کو بتایا ہے کہ ظالم کو کیسے ظالم کہا جاتا ہے, مظلوم کی کیسے حمایت کی جاتی ہے. صلوات پڑھے محمد و آل محمد. لہٰذا ٹائٹل اگر آپ دیکھیں تو ٹائٹل جو پھر ہمارے پاس نہ انگلش میں کوئی ٹائٹل بچے گا نہ فرینچ میں بچے گا, کیونکہ اس کا ترجمہ جب بھی آپ کسی اپنی زبان میں عربک میں کریں گے تو وہ بہترین خطاب سے تمام الفاظ جتنے خطابات ہیں جتنی صفات ہیں وہ سب اہل بیت علیہ السلام کے پاس ہیں. کوئی صفت آپ مجھے بتائیے کہ جو بہترین صفت ہو اہل بیت میں نہ پائی جاتی ہو تو ہم ٹھیک ہے اس کے علاوہ استعمال کر لیتے ہیں. ہر صفت کو آپ دیکھیں تو اہل بیت میں باتمام موجود ہے, با کمال طور پہ وہ موجود ہے, تو اس کے معنی نہیں ہم دوسروں میں. اور ایک صرف آخری بات اس مسئلے میں کہ اذان محترم یہ تو القاب اصل ہوتے ہیں کہ نام اصل ہوتے ہیں, یہ بتائیے کسی کا نام اصل ہوتا ہے یا لقب اصلی ہوتا ہے, یہ تو صرف القاب ہیں. جب ہم آئمہ اطہار کے نام رکھتے ہیں حسن اور حسین علی و فاطمہ محمد و جعفر, یہ جب علیہم السلام صلوات پڑھے محمد و علی, جب ہم نام رکھ لیتے ہیں تو القاب استعمال کرنے میں انسان کو پریشانی کیا ہوتی ہے, جبکہ آپ جانتے ہیں یہ نام تو اللہ نے مخصوص کیے تھے. حسنین کا نام اللہ پیغمبر اسلام نے بھی نہیں رکھا تھا, امام دونوں آئمہ کے نام جو ہے دونوں اماموں کے نام خود آسمان سے آئے تھے, وہی کے مطابق نام رکھے گا, لیکن ہم حسن بھی رکھتے ہیں حسین بھی نام رکھتے ہیں. جب ہم نام رکھ لیتے ہیں اس میں جب قباحت شرعی نہیں بلکہ آئمہ اطہار کی طرف سے ہے کہ ہمارے ناموں پہ نام رکھو تاکہ ہمارے نام زندہ رہے, تو اس وجہ سے تو اس میں پھر القاب استعمال کرنے میں کون سی قباحت آ جاتی ہے. ہم ان کے القاب کو یہ تو نہیں کہ ہم ان سے مقابلہ کر رہے ہیں, نہ نعوذ باللہ ہم ان کے برابری کر رہے ہیں, وہ ہر شخص جانتا ہے, وہ ہر شخص جانتا ہے ان کا مقام مرتبہ بہت بلند ہے, ان سے کوئی کسی کا مقابلہ نہیں. تشیعوں میں ہم انبیاء و مرسلین سے زیادہ ان کو افضل سمجھتے ہیں, تو اپنے مراجوں کی کیا بات کریں, یہ تو خاک پائے اہل بیت ہیں, ان کا یہ تو وہ ہیں جو اہل بیت کے در کی روٹیاں کھاتے ہیں, اہل بیت کے در پر بیٹھ کر علم سیکھتے ہیں, اہل بیت کے در پہ بیٹھ کر ان کی نوکری کرتے ہیں تاکہ اہل بیت کے دین کو دوسروں تک پہنچایا جا سکے. یہ تو اہل بیت کے نوکروں میں سے ہیں, یہ تو اہل بیت کے غلاموں میں سے ہیں, اور یہ افتخار یہ محسوس کرتے ہیں کہ واقعی ہمیں اگر کوئی غلام اہل بیت کہے تو یقیناً یہ بہتر لفظ ہے. صلوات پڑھیے محمد. خصوصیت سے ہوتی ہے وہ عزیزان محترم نیت سے ہوتی ہے. مثال کے طور پہ کسی کا نام حسین ہے کسی کا نام حسن ہے, وہ حسن نام لکھ کر پھاڑ بھی دے اس کو چھو بھی لے فرق نہیں پڑتا, لیکن ایک مرتبہ ایک شخص حسین لکھے نیت اس کی ہو کہ امام حسین کا نام لکھ رہا ہوں تو اس کو وہ نہ پھاڑ کے پھینک سکتا ہے نہ بغیر وضو ہاتھ لگا سکتا ہے, جبکہ سپیلنگ ایک ہی ہے. حسین نے اپنے بچے کا نام لکھا تھا تو بھی حسین تھا, ہم نے امام مظلوم کے تصور سے نام لکھا تو بھی صرف انٹینشن کی وجہ سے حکم بدل گیا. اس کو آپ بغیر وضو بھی چھو سکتے ہیں, اس کی بے احترامی بھی ہو جائے تو کوئی مسئلہ نہیں ہے, لیکن اگر آپ نے مظلوم کربلا کی نیت سے حسین لکھ لیا تو آپ بغیر وضو کے بھی ہاتھ نہیں لگا سکتے کیونکہ آپ معصوم کا اسم ہو گیا ہے. لہٰذا احترام وغیرہ یہ سب کچھ انسان کی نیتوں پر ہوتا ہے. صلوات پڑھیے محمد و آل محمد. لیکن بہرحال یہ چیزیں امپورٹنٹ ہیں, اور کوئی پھر بھی کسی کو کوئی سوال ہو تو یہ کر سکتا ہے, اس میں کوئی قباحت نہیں ہے. سوال اسی لیے کیے جاتے ہیں تاکہ کنفیوژن جو ہے دور ہو جائے, کنفیوژن جو ہے دور ہونے کے لیے ہوتی ہے, اگر کنفیوژن نہ ہو تو پھر فتنہ ہوتا ہے جہالت کی وجہ سے, آپس میں گروہ بندی ہوتی ان وغیرہ کا. اب رہ گیا آخری مسئلہ جو چاند کا مسئلہ ہے. چاند کا زانِ محترم جو مسئلہ ہے وہ ٹھیک ہے فقہا کے درمیان یہ اختلافی مسئلہ ہے, اور اختلاف کیوں ہے اس کی بھی ایک بہت بڑی ڈیٹیل ہے. اس کی وجہ سے بھی ہے زانِ محترم, کیونکہ ایک تو ہمارے جتنے فقہا ہیں کوئی معصوم نہیں ہوتے, ہر فقیہ جو ہے دین اور شریعت احکام کے مطابق ہی سمجھتا ہے, लेकिन आप देखें आपने दो अफराद बैठ जाए, मैं आपसे कहूँ मजलिस का बैठ के प्रोग्राम बनाए तो दो अफराद बैठ जाए तो उनमें कई जगह पर इख्तलाफ हो जाएगा, क्योंकि ओपिनियन का इख्तलाफ एक तबी है, एक फितरी है, नहीं हो सकता कि ना हो। लिहाजा एक फकीर किसी रिवायत से कोई और बात समझता है, दूसरा फकीर उसी मसले को किसी और अंदाज से देखता है, उसके नजदीक वो रिवायत मुहिम होती है, किसी के नजदीक कोई और रिवायत मुहिम होती है। लिहाजा ये जो है एक इल्मी इख्तलाफ है, जितना इल्म बढ़ता चला जाता है उसमें इख्तलाफ उतना होगा, इसलिए कि स्पेशलाइजेशन जहां पर होती है वहां पे इख्तलाफ आरा यकीनन होता है, हो ही नहीं सकता कि इख्तलाफ ना हो। फिर हमें 1400 बरस गुजर गए, कितनी हमारी किताबें जलाई गई, कितनी रिवायतों को बर्बाद कर दिया गया, कितनी लाइब्रेरी शिया जलाई गई। आप तारीख तशरी उठा के तो देखें, शेख तूसी ने नौजफ अशरफ का हौजा कैसे शुरू किया था, अमीर उल मोमिनीन की कब्र से पीठ लगाकर और ऊपर सर पे चादर तान कर बैठे थे और कहा था मौला मदद कीजिएगा कि बगदाद को तो बर्बाद कर दिया। और बगदाद कैसे बर्बाद किया था, इतनी बड़ी लाइब्रेरी शिया जलाई थी कि 7 दिन तक फरात का पानी गदला रहा था, उसका रंग तब्दील हो गया था, कितनी किताबें जल गई। तो अब तो जो कुछ बचा था बाज वक्त आ रहा, इसलिए नहीं बहुत सही से हो पाती कि हमारे पास बहुत कुछ पहुंचा नहीं है। जब इमाम आएंगे इन तमाम चीजों का इमाम के पास जवाब है यकीनन। लिहाजा इख्तलाफ जरिए होता, अब हमारी जिम्मेदारी बनती है वो ये बनती है कि हम कोशिश करें कि जितना एक होकर अमल कर सकते हैं उतना हम एक होकर अमल करें। मैंने कल एक मिसाल दी कि मिसाल के तौर पे उमन ऐसा होता है कि चांद के सही सुन आगस्त इस्तानी का दिन पीछे होता है और बाकी मराजों का दिन आगे हो जाता है, एक दिन का फर्क पड़ जाता है। तो उसका राय हल ये कि कोशिश करें कि इंसान, अगर कोई शख्स जनाब आगस्त इस्तानी को आलम समझ के तकलीद करता है, वो ये समझता है कि यही आलम है, तो जाहिर है उसको उसी के उम्मीद के फतवे पे अमल करना पड़ेगा, वो नहीं छोड़ सकता। अगर कोई आलम समझता है, अगर एहराज हो गया है, लेकिन अगर वो आलम नहीं समझता है, क्योंकि इस वक्त आलमियत मुशक्कस नहीं की, जो अहले खबरा है उन्होंने ऐलान किया कि इनमें से कौन आलम है, उन्होंने कहा इनमें से जिसकी भी तकलीद कर लें, तकलीद करने से मुझी है नहीं, आपकी तकलीफ शरी काफी है। आलम कौन हम नहीं जानते, जो अहले खबरा है जिनका काम है आलमियत का ऐलान करना, अगर हमें से किसी में है इतनी कि वो किसी को आलम समझता है, तो यकीनन उसका दुख ये है कि जो उसका मर्ज तकलीद कहे उसी के मुताबिक अमल करे और इसमें कोई इख्तलाफ नहीं है। लेकिन खुद आगा सिस्तानी जो फरमाते हैं कि अगर, क्योंकि जहां पर इख्तलाफ फतवा हो जाए वहां पर शर्त है इंसान आलम की तकलीद करे, स्पेशल आदमी यानी जो सबसे ज्यादा इल्म रखता है उसकी तकलीद करना चाहिए। लेकिन अगर आलमियत में दो सब तसावी मसावी हो जाए, ना पता चले इनमें कौन आलम है कौन आलम नहीं है, इल्म के एतबार से ही सब मसावी हो जाए, ये मिनहाज सालीन का 8वां मसला बयान करो, जाके देख लीजिएगा। वहां तो कहते हैं कि अगर इख्तलाफ हो जाए तो आलम की तकलीद करो, लेकिन आलम में अगर देखो कि आलम में वो सब बराबर इल्मी हवाले से, तो किसी की भी तरफ रुजू करके इंसान अमल कर सकता है। तो इंसान अगर चांद का ही मसला पड़ भी जाता है, तो अगर कोई और फकीर को आप उनके मसावी समझते हैं तो उन्होंने ऐलान कर दिया है तो उस पर आप रुजू करें और बना के ईद मना लें, चांद कर लें, क्योंकि आगे की तरफ से खुद इजाजत है। बास मसाइल को पेचीदा किया जाता है, वो कुछ कचफहमी होती है, कुछ गलती होती है, कुछ अपने बेनिफिट्स होते हैं वगैरह वगैरह, बड़े मसाइल होते हैं, लेकिन हर मसले को मैं यहाँ बैठ के डिस्कस नहीं कर सकता। लेकिन इंसान कोशिश करे जितना हो सके इन मसाइल को हल करे ताकि हम इन इख्तलाफात में ना पड़े। लेकिन हाँ, ये हम नहीं कह सकते कि मुश्तहिद को चाहिए कि दोनों मिलकर एक फतवा दे दें, मुमकिन नहीं है। ये बहुत गलत बात है, ये मुमकिन क्यों नहीं है जाने मोहतरम, इसलिए कि फकीह इस बात का जिम्मेदार है जो वो शरीयत की रो से कुरान और हदीस के सीरत मासूमीन के जो भी समझा है उसी के मुताबिक फतवा दे। फकीह सिर्फ इस बात का जिम्मेदार है, वो इस बात का जिम्मेदार नहीं दूसरे फकीह ने क्या फतवा दिया है, वो उसकी भी दलील, ऐसा नहीं कि फकीह अपने कमरे में बैठा हो तो दूसरे फकीह की दलाइल नहीं देखता, वो उनके भी दलाइल देखता है, वो किताबें एक ही किताबें जो सब पढ़ते हैं, लेकिन वो जिस नजरिए तक पहुंचा होता है उसकी जिम्मेदारी उसके शरी हुक्म जो है उधर ही तक है। इसलिए कि अगर वो ऐसा ना करेगा और वो हुक्म बयान कर दे जिस पे उसको खुद यकीन ना हो, तो खुदा वंदे मुताल के उसको जवाब देना पड़ेगा, क्योंकि गलती तो तब उधर भी हो सकती है। अगर गलती इधर भी हो सकती है तो गलती उधर भी हो सकती है जहां पर मुतमईन नहीं था, इत्तफाकन वो मसला भी गलत था। मिसाल के तौर पर जुमरात को वैसे ही चांद नहीं था, फकीर ने यह कहा कि औरों ने ऐलान किया तो उन्होंने भी जुमरात का ऐलान कर दिया कि औरों ने भी किया है। तो कब्र में जब जाएंगे तो ये हजारों अफराद जितने मुकल्लिदीन ने रोजा रखा या रोजे को इफ्तार किया उनके कहने पर, उनको जवाब देना पड़ेगा। लेकिन अगर अपने इल्म के अपनी इस्तेदाद के मुताबिक फतवा दिया था और वो गलत भी था, तो खुदा उनके दिल के हाल को जानता है। खुदा जो है खुदा, जो हम समझे थे हमने वो बयान किया, हमने तेरे दीन में खयानत तो नहीं की है, लिहाजा खुदा के वो बड़ी जिम्मा है, खुदा भी उनको अकाउंटेबल नहीं होगा। जिस तरह हम इस दुनिया के अंदर जो है कि अगर हमसे यहाँ पर गलती हो जाए, अगर हमसे यहाँ गलती हो जाए और हम गलत करें उस पर हम रिस्पॉन्सिबल न होंगे जब जब हमने जानबूझकर गलती की होगी। लेकिन इंसान जानबूझ के गलती ना करे, अपनी तरफ से पूरे एफर्ट से काम करे, उसके बावजूद अगर कोई गलती हो जाती है तो इंसान अकाउंटेबल थोड़ी होता है। इंसान तो जरूरी होता है कि तुमने ऐसा क्यों किया, जब नहीं है इंसान जितना हद हो सकता था उसने उस हद तक कोशिश की। और ये मसाइले शरिया वो हैं क्योंकि हमारे पास इतना फासला शरीयत में हो चुका, इख्तलाफ रिवायात हैं, बहुत सी रिवायत आधी पहुंची हैं, बहुत से रिजाल का नहीं पता है, बहुत से ज़ईफ़ रिवायतें हैं, उसके वजह से बहुत सी चीज़ों में इख्तलाफ हो जाता है। इसलिए अगर फकीह किसी मसले शरी को बयान करता है वो पूरी अपनी जिम्मेदारी शरी पर बयान करता है, अपने साथियों के साथ बैठ कर उस पर बहस मुबाहसा करता है, फिर जाके वो फतवा देता है। वो हुक्म नहीं लगाता बादशाहों की तरह मेरा फतवा ये बस ये हराम है ये हलाल है, नहीं, वो बैठता है, अगर कोई नया मसला पूछा जाता है वो अपने जैसे अफराद साथ बैठता है, उनसे बहस करता है, ये मैं फतवा देना चाहता हूँ, अब बताओ कि मेरी राय इसमें सही है कि गलत है, वो उसकी राय को सही और गलत साबित करते हैं, दे बहस मुबाहसा होता है। इसकी तफसील बहुत ज़्यादा है, मैं तफसील से बयान भी नहीं कर सकता, लेकिन एक फकीह बहुत जर बहस तहकीक के बाद कोई नतीजा निकाल कर हमारे हवाले करता है। उसके बाद यही होता है कि अगर किसी से कोई गलती हो जाती है, गलत होता है, यकीनन गलत होता होगा, कैसे हो सकता है कि दो दिन ही तो ईद मिलाकर एक दिन है, नहीं हो सकता दो दिन, एक इनमें से कोई गलत है कोई एक इनमें से सही है। लेकिन अगर दोनों अपनी जगह पर इल्मी हवाले से ऑनेस्टी से, क्योंकि अल्लाह जो कुलूब के दिलों के हाल से वाकिफ है, अगर ऑनेस्टी से दोनों ने फतवा दिया, दोनों खुदा के सामने बड़ी जिम्मा है, खुदा वद्दे मुताल दोनों के जो है किसी से भी सवाल नहीं करेगा तुमने गलत क्यों किया, खुदा जानता है कि इसकी जो कोशिश थी, जो समझ थी, जो सलाहियत इसने पूरी बुरुकार लाए उसके बाद इसने एक नतीजा दिया है, क्योंकि गैर मासूम से गलती हो सकती, यही फ़र्क है। इमाम खुमैनी ने एक तकरीर में कहा भी कि जनाब आदम से लेकर इमाम महदी अज्जलल्लाह तआला तक तमाम मासूमीन को जमा कर दिया जाए और उसके बाद उसे एक मसला शरीफ पूछा जाए तो हर एक का जवाब एक ही होगा, क्योंकि वहां पर इस्मत है, इस्मत में गलती नहीं होती, जहां मासूम नहीं होते वहीं पे गलती होती है। सलात पढ़े मोहम्मद लिहाजा कोई कहे कि जब मासूम से गलती होती है, गैर मासूम गलती होती है तो हम उसके पीछे क्यों जाए, तो फिर अपने राय पे अमल करके देख ले, उससे ज्यादा गलतियां करेगा, क्योंकि तो बिल्कुल ही एक्सपर्ट नहीं है, बिल्कुल ही दीन नहीं जानता। अगर अपनी राय पे चलेगा तो दीन का ज्यादा बर्बाद करेगा अपना भी और अपने अतराफ वालों का भी। लेकिन हाँ, अगर फकीह के पीछे जाएगा तो वो रिस्पॉन्सिबिल और दीन की बर्बादी भी कम होगी। सलवात पढ़ी मोहम्मद वाले मोहतरम, इंसान को ये मसाइल हैं हमारे ज़माने के, इन तमाम चीज़ों से आगाह होना चाहिए, और अगर हम आगाही इसको नहीं रखेंगे, आगाही नहीं रखेंगे तो हमारी नस्लों को गुमराह कर दिया जाएगा, फिरा दिया जाएगा। ये वो हस्तियां हैं कि जो अहले बैत से, मैं कल रात को इंटरनेट पर पढ़ रहा था, रात को आयतुल्लाह जवादी आमदी के जुमला पढ़ रहा था, आपने सुन रखा है एक जुमला कि मौलाए कायनात अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहि सलाम फरमाते हैं, मैंने तेरी इबादत नहीं की, न जन्नत के खौफ, ना जन्नत की लालच में तेरी इबादत करता हूँ, ना मैं जहन्नम के खौफ से, मैं इबादत इसलिए करता हूँ मुझे मैंने तुझे लायक इबादत समझा। लायक भाई ये मौला अली का जुमला है, लेकिन इसको कितने खूबसूरत अंदाज से आयतुल्लाह जवादी आमिर ने शहीद शहादा की अज़ादारी के लिए, और फिर मैं आपसे कहूंगा अपने कुलूब में जाकर देखिएगा ये जुमला कितना प्योर है और कितना हमारी तबीयतों पर उतरता है। आप ये खुद मुझको बताइए कि आप लोग जब अज़ादारी शहीद शहादा पे आ रहे होते हैं तो आप किस बिना पर आ रहे होते हैं? आप फरमाते हैं, आगे जवादी आमिर फरमाते हैं, कहते इस हुकूमत इस्लामी को जो हमने हासिल किया है, इस इनकलाब इस्लामी को हमने जो हासिल किया है, ना हमने जन्नत की लालच में इसको हासिल किया है, ना हमने दोजख के खौफ से इस हुकूमत को हासिल किया है, बल्कि हमने हुकूमत इस्लामी को कायम किया है इश्क़े हुसैनी की बिना पर। सलवात पढ़े मोहम्मद वाले, आप देख लीजिए, आप जब घरों से निकलते हैं ना आप इसलिए फर्श अदा पर आते हैं कि आपको जन्नत का लालच होता है, ना आप फर्श अदा पर इसलिए आते हैं कि आपको दोजख का खौफ होता है, ना हमारे दिलों में दोजख का वहां खौफ होता है, ना हमारे दिलों में जन्नत की लालच होती है, बल्कि हम हुसैन के इश्क में आते हैं कि हुसैन आपकी अर्जदारी करने का हक है, इसलिए हम आपकी अर्जदारी कर रहे हैं। सलवात पढ़े मोहम्मद वाले मोहम्मद, ये वो लफ्ज आ जाए, कल मैंने पढ़ा और अपने आप को देखा, मैंने कहा हकीकत है, वो जितने अल्लाह ताला ने शहीद शहादा हैं तकरीबन तमाम का हाल यही होता है। असलन तसव्वुर मुझे तो मैंने अपने आप को सोचा, मैंने कहा मैंने कभी जहन में आया ही नहीं कि चलो ये आजादारी में शिरकत इसलिए करोगे अल्लाह की जहन्नम से बच जाएंगे या अल्लाह की जन्नत मिल जाएगी। आजादारी की है हमने उसके हुसैनी में, लिहाजा जितनी मार्फत थी यही मार्फत होनी चाहिए कि इंसान इश्क से आए। लिहाजा उलमा यही फरमाते हैं कि अहले बैत का इश्क ही है जो हर मर्ज की दवा है। इमाम खुमैनी यही अक्सर कहा करते थे कि हमारे पास जो कुछ भी है महर्चे दारीम अस मुहर्रम व सफर दारीम, यानी कि जो कुछ हमने इनकलाब बर्पा किया है, जितनी हमने कुर्बानियां दी है, ये सब हुसैन अलैहिस्सलाम का सदका है, ये इनकलाब हुसैन का सदका है, ये शहादतें हुसैन का सदका है। इसलिए कि जिस दिल में हुसैन की मोहब्बत हो जाए, वो दिल में हुसैन से मोहब्बत होने के बाद मौत का खौफ निकल जाता है, शहादत का जज्बा बेदार हो जाता है। इसलिए कि हुसैन की सीरत ही ये थी, हुसैन ने इंसान तलवार को हरा दिया था, शमशीर को हरा दिया था और खून फतायाब हुआ है। हुसैन ने खून बहा कर ये बता दिया कि हमेशा शमशीर फता नहीं पाती है, कभी खून भी शमशीर पे फता पा जाता है। अगर मकतबे हुसैनी से वाबस्ता इंसान हो जाए तो मकतबे हुसैनी इतना आशिकाना मकतब है, इतना मुखलिसाना मकतब है कि ना यहाँ पे जन्नत का लालच होती है ना जहन्नम का खौफ होता है, बल्कि इंसान आता ही इसलिए है कि हुसैन आप लायक अजमत हैं कि आपको सलाम किया जाए। सलवात पढ़े मोहम्मद व आले मोहम्मद। मोहतरम इसीलिए ये आयत तथहीर क्या है या कुरान की आयात क्या है, कुरान में आयत तथहीर हो चाहे दीगर आयात हो, खुदा वंदे मुताल अहले बैत के मकाम को बताना चाह रहा है। खुला बे अल्लाह ताला ने आयत तथहीर में इनकी इस्मत का कसीदा पढ़ा है, तो आयत मुबाहला में इनकी सदाकत का कसीदा पढ़ा है, तो आयत मवद्दत में इनकी मोहब्बत का कसीदा पढ़ा है, तो आयत नमा में इनकी सखावत का कसीदा पढ़ा है। अल्लाह जब चाहता था आयत नमा वलीकुमुल्लाह में विलायत का कसीदा पढ़ा है। जहां जहां खुदा ने इनका तस्करा किया है वहां अल्लाह ताला ने इनका कसीदा पढ़ के किसी ना किसी सिफत को इनको बयान किया है। लेकिन अज़ीज़ान मोहतरम ये चार आयतें जो मैंने बयान की हैं कि एक में इस्मत का कसीदा है, एक में सखावत का कसीदा है, एक में सदाकत का कसीदा है, ये जो आयतें हैं अल्लाह ताला ने इसमें फातिमा को मरकजियत दी है, फातिमा को दी है। लिहाजा जब इस्मत का अकीदा पढ़ा, इस्मत का कसीदा पढ़ा गया तो फातिमा से शुरू होता है। इसमें कौन है तो का हम फातिमा व अबूहा व बालुहा व बनुहा, इसमें फातिमा है, फातिमा के बाबा हैं, फातिमा के शौहर हैं, फातिमा के बच्चे हैं, यानी दायरे इस्मत फातिमा है, इस्मत फातिमा के गिर्द घूमती है। सलवात पढ़े मोहम्मद व आले मोहम्मद पर। अल्लाहु अकबर। नारे रिसालत या रसूलुल्लाह। नारे हैदरी या लिहाजा जब आयत मुबाहला आई है तो आयत मुबाहला में भी ये फातिमा की सदाकत का किस्सा है। पैगंबर इस्लाम को देख चुके थे, अली मुर्तजा को देख चुके थे, हसनैन को देखते थे, क्योंकि ये मर्द थे। रोजाना मवायसा हो रहा था, रोजाना बहस चल रही थी, नसरानियों से बहस तो रोज हो रही थी, रोज इन हस्तियों को देखते थे। लेकिन ये हस्तियां जब आती थी उनकी बात नहीं मानी जाती थी, लेकिन जब नूर फातिमा शामिल हो गया तो इमामत को भी कमाल मिला, नबुवत को भी जमाल मिला। फातिमा ने आकर तकमीले नबुवत भी की, तकमीले इमामत भी की। जब ये पंजतन का आगाज, पंजतन सब एक जगह जमा हो गए और यहाँ पे सदाकतें अपने उरूज पर पहुंच गई, तो खुदा बंदे मुताल ने ऐलान किया कि आज झूठे, आज सच्चे जो है वो झूठों पर लानत करेंगे। यानी ये वो हस्तियां हैं जहां पर सदाकत पाई जाती है, फातिमा सदाकत का महवर है। दुनिया किसी तलाश भी देख ले, इसलिए कि फातिमा भी सच्ची है, फातिमा के बाप भी सच्चे हैं, फातिमा के बच्चे भी सच्चे हैं, फातिमा के शौहर भी सच्चे हैं। जो सच्चों से टकराएगा वो झूठा कहलाएगा, सच्चों पर आज नहीं आती। सलवात पढ़े मोहम्मद व आले मोहम्मद। अल्लाह ताला ने जनाब सैयदा को वो फजीलत बख्शी है, वो करम बख्शा है कि जब मवद्दत करार दिया तो फातिमा उसका टुकड़ा है, फातिमा उसका कल्ब है, फातिमा उसका मरकज है। इसलिए
مودت الفقربا کا، نہ علی اتنے قریب ہے رسول سے، نہ حسن اتنے قریب ہے رسول سے، نہ حسین اتنے قریب ہے رسول سے جو فاطمہ کو نسبت ہے. اگر پیغمبر کوئی اجر رسالت دینی ہے تو پہلا مرتبہ عشق فاطمہ ہے، محبت فاطمہ ہے، عقیدت فاطمہ ہے. فاطمہ سے محبت کرنا پیغمبر اسلام کی اجرت ہے، فاطمہ سے مودت رکھنا پیغمبر اسلام کی اجرت ہے. اگر فاطمہ سے محبت نہیں ہے، فاطمہ سے مودت نہیں ہے، فاطمہ سے عشق نہیں ہے، فاطمہ سے عقیدت نہیں ہے تو عزیزان محترم وہ اجر رسالت ادا نہیں کر سکتا. انسان کسی سے محبت کرے لیکن فاطمہ کو معیار محبت قرار دیا گیا، اس لیے اقربا میں سب سے قریب فرد کا نام فاطمہ ہے. سلوات پڑھیں محمد و آل
محمد.
محترم اس بی بی کو جب تیسری چوتھی صفت جب بیان ہوتی ہے وہ آیت نما بیان کرتی ہے، اور بیان کرتی ہے یعنی میں نے جب قرآن پڑھا، جب تاریخ پڑھی تو روایات جب پڑھی میں نے کہا عجیب حال ہے اس بی بی کا. اور امام خمینی نے مختلف الملائکہ آقا جوادی نے بھی اور امام خمینی سارے نماز میں بھی اس بات کو نقل کیا ہے کہ جتنے ملائکہ فاطمہ کے پاس آتے تھے کسی معصوم پاس نہیں آتے، مسجد رسول خدا کہ رسول خدا پاس علیحدہ سے تھے، لیکن روایات میں جتنی کثرت جناب سیدہ کے پاس ملتی ہے یعنی عجیب سا لگتا ہے کہ جتنے ملائکہ ہیں وہ انتظار میں بیٹھے ہیں کہ فاطمہ اپنے در پہ بلا لے، چاہے درزی بنا کر، چاہے اسیر بنا کر، چاہے مسکین بنا کر، چاہے خادم بنا کر، کبھی تو فاطمہ کے بچے روئیں، کبھی تو فاطمہ کی چکی چلائیں، کبھی تو فاطمہ کے در پہ جا کر مسکین بن کے جائیں. خدا سے وہ التجا کرتے رہے کہ خدا وہ وقت لے آئے کہ ہم فاطمہ کی نوکری کریں. اس لیے ملائکہ بھی آسمان والے بھی اس پہ افتخار کرتے ہیں کہ فاطمہ کی نوکری میں سعادت ہے. تو پھر زمین والوں کو کیا چاہیے؟ زمین والے نے بھی کہا، جناب سلمان سے پوچھا گیا تو جناب سلمان فارسی کہتے ہیں جن کو سلمان محمدی کہا گیا، جن کو منا اہل بیت کہا گیا، کہا میرا سب سے بڑا افتخار یہ ہے کہ میں فاطمہ اور علی کے گھر کا نوکر ہوں. سلوات پڑھیں محمد و آل محمد. اس فاطمہ کی عظمت کا تصور کیجئے جس کی ہاتھ کی پکی ہوئی روٹیاں ملائکہ آ کر لے آئی، اور وہ بھی ملک بن کے نہیں آتے، فقیر بن کر آتے ہیں، مسکین بن کر آتے ہیں، اسیر بن کر آتے ہیں کہ عظمت فاطمہ کو پہچانے. اس لیے کہ یہ طہارت کے ہاتھوں سے بنی ہے، یہ عصمت کے ہاتھوں سے بنی ہے. اللہ عظمت دکھانا چاہتا ہے کہ یہ فاطمہ کی روٹیوں کی عظمت یہ ہے کہ اگر ان کا میں تمہیں مقام دکھاؤں تو حق تو یہ ہے کہ یہ ملائکہ کے پاس جانی چاہیے. اس لیے عصمت کی روٹی ہے معصومی کے پاس جانی چاہیے. صلوات پڑھے محمد و آل محمد. آپ نے جناب سیدہ کی پوری آپ سیرت اٹھا کے دیکھیں، کیونکہ جناب فاطمہ کا مرکزی کردار اہل بیت میں. پیغمبر اسلام نے، میں کچھ باتوں کے لیے اپنے مومنین سے اس بات پہ کہتا ہوں کہ بعض مباحث میں ہمیں نہیں پڑھنا چاہیے. آج کل دیکھیں ٹی وی میں پتہ نہیں ایک الٹی سیدھی بحثیں چل رہی ہیں، ان میں ایک اکلوتی ہونے کی بحث ہے کہ بی بی سیدہ اکلوتی تھی یا نہیں تھی. یہ وہ بحث ہے جان محترم جس کو میں کہتا ہوں نہ دنیا میں ہم سے کوئی اس سے پوچھے گا، نہ مرنے بعد ملائکہ ہم سے پوچھیں گے، نہ قبر میں اس کا ہم سے سوال ہے، نہ ادھر ہم سے سوال ہے. اس بحث میں ہمیں نہیں پڑھنی چاہیے. اس لیے کہ اگر نہیں ہے، جتنے تحقیقی جواب ہیں، جتنے علماء نے تحقیق لکھی ہے انہوں نے یہی لکھی کہ جناب فاطمہ کھلوتی تھی. جتنوں نے تحقیق لکھی انہوں نے یہی ثابت کیا کہ جناب فاطمہ کھلوتی تھی. لیکن میں یہاں پہ جواب دیتا ہوں، میں کہتا ہوں جو لوگ کہتے ہیں کہ فاطمہ کے علاوہ کوئی تھی تو ان کو کہنے دو، اس سے فاطمہ کی عظمت میں اور اضافہ ہو جاتا ہے. اس لیے پھر ہمیں سوال کرنے کا موقع ملتا ہے کہ اگر کوئی اور بھی تھی بیٹیاں تو پیغمبر نے ان کا احترام کیوں نہیں کیا، ان کو بزا کیوں نہیں کہا، ان کی اولاد کو موائلہ میں کیوں نہیں لائے، ان کو تطہیر میں کیوں نہیں بٹھایا، ان کے لیے آیتیں نازل کیوں نہیں ہوئی، ان کے فضائل کو کیوں نہیں بیان کیا. یہ فاطمہ کے فضائل بیان کر کے پیغمبر نے بتایا ہے کہ اگر کوئی ہے بھی تو مان بھی لو، تو فاطمہ کا مقابلہ کوئی نہیں کر سکتا. صلوات پڑھیں محمد و آل محمد. جانِ محترم جناب سیدہ کا کسی بھی طور سے مقابلہ نہیں ہے. کتابوں میں لکھا ہے، شیعہ کتابوں میں بھی، سنی کتابوں میں بھی کہ پیغمبر اسلام کی اور بیٹیاں تھیں، لیکن جب انسان تحقیق کرتا ہے تاریخ میں تو بہت کچھ غلط اور صحیح لکھا ہوا ہے.
लेकिन जब इंसान तारीख में तो वहां पे कहते हैं, लेकिन इसमें बहस नहीं करना चाहिए, ये कोई अकीदे की बहस नहीं है, ना कयामत में कोई पूछ रहा है, ना दुनिया में पैगंबर इस्लाम ने कहा है कि तुम इस अकलौती होने का दावा लेकर आओ हम तुमसे पूछेंगे, इसका कोई नहीं है। बात मबाइस में ज्यादा पढ़ना नहीं चाहिए, ये इल्मी मबाइस होती है, ये उलमा के दरमियान होनी चाहिए, उलमा का काम है वो करें, वो तहकीक लिख के बयान करेंगे क्या चीज सही है क्या चीज गलत है। लेकिन फातिमा की अजमत का आप आलम देखिए कि अल्लाह ताला के नबी है, नबी जो कहता है वो वही होता है। आप जानते हैं कि माँ का इस शरीयत में क्या मकाम है, आम माँ का, कोई गुनाहगार माँ भी हो ना, किसी गुनाहगार की माँ भी हो तो उसका मकाम शरीयत ने बयान कर दिया। पैगंबर इस्लाम ने सिर्फ इस बात को बताने के लिए कि अजमत फातिमा जानो तो आप एक लका बता दिया उम्मे अभी, हाँ यानी जो अपने बाप की भी माँ हो, यानी वो माँ की तरह अपने बाप के साथ शफकत से पेश आती, कितना बड़ा रतबा दिया, कायनात में नहीं मिलता, ना मौला अली के लिए मिलता है, ना हसनैन करीमैन के लिए बात मिलती है, या किसी भी सहाबी के लिए मिलती है, ना किसी अहले बैत के लिए मिलती है, कि वो जब बात आता हो, जब वो वालिद होता हो तो पैगंबर इस्लाम खड़े हो जाते हो, सिर्फ सैयदा दो आलम के लिए मिलती है कि जब बीबी आती थी तो पैगंबर इस्लाम खड़े हो जाते थे और उस मकाम पर बिठाते थे जिस मकाम पर खुद बैठे होते थे। इसलिए पैगंबर ये बड़े होकर बताते इसलिए थे कि फातिमा की अजमत को पहचानो, फातिमा के मकाम को पहचानो, इसलिए कि जो रिसालत आता है इसके जरिए मेरी रिसालत कंप्लीट होती है, ये मुकम्मल रिसालत है, ये मुकम्मल नबूवत है, लिहाजा इसका एहतराम करो। मैं खड़े होकर एहतराम करता हूं अजीजाने मोहतरम, ये तो दुनिया है जो अजमत फातिमा को न समझ सकी, लेकिन जब कयामत का दिन होगा, जब कयामत का मंजर होगा, उस पर देखना होगा कि फातिमा कितनी अजीम है। जब फातिमा पैगंबर इस्लाम बैठे होंगे और पैगंबर इस्लाम तशरीफ फरमा होंगे और वहां से मुख्तलिफ जो सवारियां गुजरेंगी और वहां पर लिखा है तफसील के साथ लिखा हुआ है एक मरतबा सैयदे दो आलम की भी सवारी गुजरेगी और उसका बड़ा एहतमाम है कि उसको मैं खुलासा कर रहा हूं। लेकिन पैगंबर इस्लाम जिस तरह से दुनिया में अपनी बेटी साथ थे आखिरत में भी तो वैसे ही होंगे। जब पैगंबर इस्लाम फातिमा जब दाखिल होंगी और उस मकाम शफा जहां पे पैगंबर बैठे होंगे उस मसनद नबूवत रिसालत बैठे होंगे, अब जब बीबी आएंगी तो तसव्वुर कीजिए जब बीबी आएंगी और रसूल खुदा खड़े हो जाएंगे तो आप वो इस जमीन पे तसव्वुर कर ही नहीं सकते। इसलिए वो मकाम बुलंदतरीन मकाम है जहां पे अल्लाह ने पैगंबर को बिठाया होगा। जब पैगंबर इस्लाम खड़े होंगे तो क्या ईसा बैठे होंगे, क्या मूसा बैठे होंगे, क्या नूह बैठे होंगे, क्या इब्राहिम बैठे होंगे, क्या इस्माइल बैठे होंगे, क्या आदम बैठे होंगे, क्या मुसलीम बैठे होंगे, क्या मलाइका बैठे होंगे, आइमा बैठे होंगे, क्या मामनी बैठे होंगे। जब रसूल खड़े हो जाएंगे तो रसूल के एहतराम में कायनात खड़े होकर बताएगी कि यह मकाम फातिमा है। जब हमारा हबीब खड़ा हो रहा है तो हम सब गुलाम मोहम्मद हैं। सलवात पढ़े मोहम्मद वाले। एक और दफा सलवात पढ़े मोहम्मद वाले। जनाबे सैयदा के एहतराम के लिए वाकई में यही दो चीजें काफी हैं और मैं तीन दफा तकरीबन इस बात को रिपीट कर चुका हूँ कि पैगंबर इस्लाम की हिकमत क्या थी कि आयते तथहीर के बाद बार बार सलाम करते थे। जब रोज आना आते थे अस्सलाम अलैकुम अहले बैत नबूवत, हमेशा अहले बैत नबूवत पे सलाम, अहले बैत नबूवत पे सलाम, किसी को पहचानवा रहे थे कि देखो फातिमा के मकाम को जानो, अहले बैत के मकाम को जानो। और सब ने ये लिखा कि पैगंबर जब अपना सफर का आगाज करते थे तो आखिरी घर जो होता था वो फातिमा का होता था और जब वापस अपने सफर का इख्तिताम करते थे तो पहला घर जो होता था वो फातिमा का होता था। यानी पैगंबर इस्लाम बता रहे अपनी सुन्नत से अमल करके कि अगर मैं सफर इख्तियार करता हूँ मेरा सफर फातिमा से शुरू होकर तो वहां फातिमा पे खत्म होता है। ए मोमिनो अगर तुम मुझसे मवद्दत रखना चाहते हो, मेरे दीन पे अमल करना चाहते हो तो तुम्हारा दीन भी फातिमा से शुरू होना चाहिए और फातिमा ही पे खत्म होना चाहिए। सलवात पढ़े मोहम्मद वाले मोहम्मद के लिए। सिर्फ ये दो, और इसमें ना शियों का इख्तलाफ ना शियों सुन्नियों का इख्तलाफ, इसमें कोई इख्तलाफ नहीं है कि पैगंबर सलाम खड़े होते थे और वो खड़े होना भी तमाम उलमा इसी बात को अर्ज करते हैं, वो खड़े होना इसलिए नहीं था कि वो रसूलुल्लाह जो थे अपनी बेटी का एहतराम करते, बेटी का एहतराम करते तो आज हम सब के लिए सुन्नत रसूल होता। आपने हमारी जब भी बेटी आम खड़े हो जाए क्योंकि सुन्नत पैगंबर बन जाती, लेकिन अगर पैगंबर सुन्नत ये बनाते कि बेटी के लिए खड़े होते, पैगंबर इस्लाम खड़े होकर मकाम फातिमा को बताते। कि मैं मकाम इस्मत के लिए खड़ा होता हूँ, मैं जुज़े रिसालत के लिए खड़ा होता हूँ, मैं तकमील नबूवत के लिए खड़ा होता हूँ, कुछ इज्जत और आबरू के लिए खड़ा होता हूँ, क्योंकि यही वो चेहरा है जिसकी नस्लों में अल्लाह ने दीन की हिफाजत बख्शी है, जिसके जरिए अल्लाह ने दीन को वकार बख्शा है, जिस फातिमा के जरिए दीन को शान बख्शी है, इसी के नस्ल के जरिए खुदा मेरे दीन को बचाएगा, इसी के नस्ल के जरिए खुदा मेरे दीन शरीयत को बचाएगा, खुद इसी की नस्ल के जरिए खुदा बंदे मुताल इस कुरान को आबरू देगा, मेरे दीन को तमाम करेगा, इसलिए कि फातिमा की जात वो जात है जो तन्हा अकेली एक वाहिद जात है, कायनात में कोई औरत ऐसी नहीं है जिसकी नस्ल में 11 मासूम पाए जाते हो, फातिमा वो माँ है कि जो 11 इमामों की माँ है, जो इस्मते कुबरा पर थे, या इम्मा भी वो है जो इस्मते कुबरा पे हैं, और इनकी माँ का नाम फातिमतुज ज़हरा है। ऐज़ान मोहतरम, तो यकीनन मकाम ये अहले बैत का पैगंबर इस्लाम बता के इसलिए जा रहे हैं कि देखो इनके मकाम को समझ लो। ऐज़ान मोहतरम, आज की मजलिस माजरा चाहता हूँ, लेकिन अगर मकाम अहले बैत को जो नहीं समझते, यही वजह ऐज़ान मोहतरम कि अगर मकाम अहले बैत को समझे होते तो फातिमा तो ज़हरा के साथ जो हुआ है ना वो ना होता, जो उनकी आल के साथ हुआ है वो ना होता, उनके घराने के साथ ये सब हुआ, इसलिए है कि दुनिया अजमत मकाम फातिमा को नहीं समझता। अजीजों, छठे इमाम एक कहते हैं, क्योंकि आज एक जवान का माता, इसलिए मैं देखे अब तक मैंने नहीं कहा, लेकिन जवान का माता मैं आज आवाज से रोई है, इसलिए कि इमाम कहते हैं एक मरतबा मजमून करबला के छठे इमाम के सामने मसाए हो गए, इमाम अलैहिस्सलाम ने पूछा, कहा कि तुम रो क्यों नहीं रहे हो, कहा मौला मेरा रुमाल भीगा, मैं आपके जज की गुर्बत पे रो रहा हूँ, कहा नहीं आवाज से रो, ऐसे रोया करो जैसे जवान लाल, जैसे माँ अपने जवान लाल पे रोती है, इस तरह से रोया करो। फैजाने मोहतरम, वाकई कितनी हस्तियां हैं, आप देखें हमारी उलमा कितनी नास्तियों पर अमल करने, शरीर इन हदीसों पर अमल करने वाले, कितना आइमा अथहार का एहतराम पाया जाता है, आगे कौशरी जो मसाए पढ़ा करते थे इमाम खुमैनी के घर में, उनके वहाँ हुसैनी मसाए पढ़ते थे, जाहिर इमाम खुमैनी सबके सामने बैठे होते थे, तो उस तरह से इंसान गिरिया नहीं कर पाता इतने लोगों के सामने, फिर मर्जे तकलीद है, सब देख रहे हैं, ऊपर कुर्सी पे होते थे, सब देख रहे होते थे सामने, लिहाजा उनके लिए लिखा है, कौशली खुद कहते हैं इमाम खुमैनी मुझे कहते थे मेरे हुजरे में आओ, कहते जब हुजरे में बुलाते थे और कहते थे अब मसाए पढ़ो हुसैन के, कहते मैं चीखे मार के खुमैनी रोते थे, कहते मैं पहचान नहीं पाते थे ये वही है जो बाहर रो रहे थे, कहते इसलिए कि मेरा मौला कहता है मेरी हुसैन की गुर्बत करो। अजीजों, ये चीख के रोना भी सिर्फ इसलिए कि हम आवाज देते हैं कि हुसैन हम आपकी नुसरत करने को आए हैं, ये गिरिया और मातम हम आपके लिए करते हैं, मौला आज आपके जवान लाल का मातम है, ये उसका मातम करने आए हैं जिसकी इजाजत ने इमाम को अंधा कर दिया, जिसकी शहादत से इमाम की बिनाई चली गई। एक मरतबा अली अकबर आते हैं, कहते हैं बाबा आपके असहाब जा चुके हैं, आपके अकरबा जा चुके हैं, कुछ हमारे बनी हाशिम में से लोग जा चुके हैं, बाबा मुझको भी इजाजत दे दें, मेरे बाबा मैं जाना चाहता हूँ। अजीजों, रिवायतों में मिलता है कि इमाम मजलूम ने और शहीदों को इजाजत देने में तहम्मुल अता के बाद असहाब के लिए भी कहा था रुक जाए, लेकिन जब अली अकबर ने शहादत तलब की है और जब अली अकबर ने मांगी है शहादत के लिए, हुसैन ने बेधड़क इजाजत दी, कहा मेरे बच्चे तू नहीं जाएगा तो मुझ पर और कौन कुर्बान होगा, तू तो मेरा लाल है, जा मैं तुझे इजाजत देता हूँ, मैं अपने बच्चे को दीन पे ना कुर्बान करूँ, मैं अपने नबी की सुन्नत को से ना कुर्बान करूँ, तो फिर और कौन कुर्बान करेगा, अरे नाना की उम्मत को बचाना है, नाना के दीन को बचाना है, अल्लाह की शरीयत को बचाना है, मेरे बच्चे जाओ मैं तुझे इजाजत देता हूँ, हाँ तेरे बच्चे जाने से पहले खैमे से इजाजत ले लेना, हुसैन ने तो तुम्हें इजाजत दे दी है, लेकिन एकदम चले ना जाओ, मेरे बच्चे ना खयाम में पुपी अम्मा से इजाजत ले लेना, बड़ी जहमत से पाला है, पुपी अम्मा का दिल तेरे बड़ा नाजुक है, जा पुपी अम्मा से जाके इजाजत ले ले। अजीज और अली अकबर जाते हैं खयाम जनाब खैमे जैनब जैनब में जाते हैं, जाकर वहाँ इजाजत तलब करते हैं, लेकिन फिर इजाजत नहीं मिलती, एक मरतबा कहते पुपी अम्मा इजाजत दे दे, जनाब जैनब प्रिया वाली आंखों से भरे हुए आंसुओं से अजीब हसरत की निगाहों से कभी अली अकबर का चेहरा देखती है, कभी पैर देखती है, कदम कामत पे निगाह करती है, फिर एक जुमला कहती है अकबर मैंने तुझे इसलिए नहीं पाला था मेरे लाल कि तू मुझसे आके मरने की इजाजत ले, मेरे बच्चे तुझे कुछ और चाहिए अपनी भूमि से।
हमेशा ये इजाजत ना तलब कर, हमें तेरी इजाजत नहीं दे सकती। एक मर्तबा हमें के हाथों को छूमा, हमें के कान में कुछ कहा, हमें अम्मा आप मुझे इजाजत दे दे, इसलिए कि मेरे बाबा की नुसरत करनी है, मुझे अपने बाबा की नुसरत करनी है। पुपी अम्मा कयामत में आप क्या जवाब देंगी मेरी दादी जहरा को, कि जब हुसैन शहीद हो जाएंगे तो आप क्या कहेंगी कि जैनब तूने अपने अली अकबर को बचा लिया, मेरा हुसैन तो शहीद हो गया था, बस ये सुनना था। हुसैन जितनी भी मोहब्बत करती हो जैनब, हुसैन से ज्यादा किसी को नहीं चाहती थी। एक मरतबा इजाजत दी, जा मेरे लाल मेरे भाई पे कुर्बान हो जा, जा मेरे लाल मेरे भाई की जान बचा सकता है तो जा, मैं तुझे मैदान की इजाजत दे रही हूँ। अली तो बस अली अकबर निकलना चाहते थे, कभी कोई और बीवी रोक लेती थी, कहती थी तुम शबीए पैगंबर हो, हम तो रसूल की ज़ियारत तेरे चेहरे के जरिए करते थे। कभी कोई बहन रोक लेती थी, कभी कोई और बीवी रोकती थी। अलगरत सहाबी कहता है बिल्कुल ऐसा लगता था कि खयामे हुसैनी से कोई जनाजा निकलना चाहता है, लेकिन कोई उसे वापिस कर लेता है। एक मरतबा जो अली अकबर ने निकलना चाहा, तो अब तक जब भी कोई रोकता था अली अकबर के कांधे पे हाथ रखता था और अली अकबर को रोकता था। एक मरतबा अब जो रोका तो देखा दामन को किसी ने थामा है, पलट के देखा तो 4 साल की बहन थी। कहा भैया अली अकबर, अरे बहनों के बात होता है भाइयों पर, मेरे भैया मेरे जवानदार भैया, अरे बहन किसके सहारे जिएगी, मेरे भैया इस तरह छोड़ के कहा चले हो। जनाबे सकीना को बोसा दिया, कहा बहन मुझे इजाजत दो, अब मुझे जाना है, इसलिए बाबा से इजाजत ली जा चुकी। अजीजा बच्ची को उतारा, अली अकबर आगे बढ़ते हैं, आगे बढ़ने के बाद इमाम हुसैन गले से लगाते हैं और कहते हैं खुदा शाहिद रहना, जो सीरत में सूरत में तेरे नबी की तरह था, उस बच्चे को मैं इस फौज अश्किया की तरह भेज रहा हूँ, तू गवाह रहना। एक मर्तबा बच्चे को इजाजत दी, फिर कहा मेरे लाल मैंने तुझे इजाजत दी चला जा, लेकिन पलट के देखते रहना ताकि मैं तुझे देखता रहूं। अजीज अली अकबर चलना शुरू करते और पलट के बाबा को देखना शुरू करते। एक मौका आता है कि अली अकबर थोड़ा दूर हो जाते, हुसैन को नजर नहीं आते, अब हुसैन चलना शुरू करते, आहिस्ता आहिस्ता अली अकबर के पीछे चलना शुरू करते। अब जो अली अकबर ने पलट के देखा, देखा मेरा बाप से चला भी नहीं जा रहा, कहा बाबा पलट के आते, कहते बाबा आपने इजाजत दे दी थी, अब वापिस क्यों आ रहे मेरे बाबा, अब वापिस चले जाए। हुसैन कहते बेटा तेरा कोई जवान लाल नहीं है, अरे मेरे सीने में बाप का दिल है, मैंने किस दिल से तुझे इजाजत दी है तू नहीं जानता, जा मेरे बेटे मराबा। अली अकबर जाते हैं और अजीजो रिवायात के मुताबिक मसलूम करबला के बाद सबसे ज्यादा जिनसे बाद वासले जहन्नम किया है वो अली अकबर की जात है, कि अली अकबर ने सबसे ज्यादा लोगों को वासले जहन्नम किया। जंग करते करते अली अकबर को थकावट महसूस हुई, एक मरतबा पलटते हैं और खयाम हुसैनी की तरफ आते हैं, कहते बाबा मेरी जंग देखी आपने, कैसे दादा है तेरे करार की तरह लड़ा हूं, मेरा नाम भी अली है, मैं अली अकबर हूं बाबा, लेकिन बाबा अगर थोड़ा सा पानी मिल जाता तो मैं इस कश्तिया को बताता, मैं कहूंगा अली अकबर तूने क्या सवाल कर लिया, खुदा हम में से किसी पे ये वक्त ना लाए कि किसी का बच्चा पानी मांगे, किसी का लाल पानी मांगे और बाप उसे पानी ना दे सके, ये हुसैन की कैसी गुर्बत है। अली अकबर ये क्या किया, लेकिन अजीज़ुल्लामा ने कहा अली अकबर अगर पानी न मांगते तो मैं कुछ बता न चलता, इसलिए कि अली अकबर ने कहा इमाम ने कहा बेटा अगर तुझे पानी चाहिए, पानी तो नहीं है मेरे जबान अपने मुंह मेरे मुंह में अपनी जबान दे के दे दे, जो तरावट हो वो मेरे मुंह से ले ले, इसके अलावा तेरे बाप के पास कुछ भी नहीं है जिससे तेरा बाप तुझे सैराब कर सके। अजीजों जो मुंह खोला علی اکبر نے زبان دی فوراً نکال لی کہا بابا میری آپ کا تو وہ مجھ سے زیادہ خوش ہے. علماء نے اسی لیے کہا کہا پتا چلا علی اکبر نے کیوں مانگا تھا پانی تاکہ دنیا کو بتا سکے میرا باپ سب سے زیادہ پیاسا تھا اس لیے کہ جتنا پانی تھا حسین نے بچوں کو بانٹ دیا تھا بیویوں میں بانٹ دیا تھا نہ جانے سات عورتوں سے پانی بچتا لیکن حسین نے کب سے پانی نہیں پیا خدا نہیں جانتا. عزیزو بچے کو رخصت کیا بچے سے کہا جا میرے بچے جا نانا رسول اللہ تیرے منتظر ہیں دادا جی مرتضیٰ تیرے منتظر ہیں مرحبا کہہ رہے میرے لال میں تجھے یہاں سے مرحبا کہتا ہوں جا میرے لال علی کے شیرو پھر حملہ کرتے ہیں. لیکن عزیزو ایک تین دن کا بھوکا ہو تین دن کا پیاسا ہو اس شیر بنی ہاشم کو چاروں طرف سے گھیرا گیا اور فوج نے اس طرح سے گھیرا کسی نے نیزہ مارا کسی نے تلوار ماری اس لیے کہ جب اکیلے نہ بچتا تھا تو یہ مل کر حملہ کرتے تھے. اب جو علی اکبر پہ حملہ کیا اس طرح سے ایک برچی لگی کہ علی اکبر جی سے زمین پہ تھے کہے میرے بابا ادرکنی یا بتا ادرکنی میرے بابا میری مدد کرے اجرک مل اللہ عزیز اجرک مل اللہ. جیسے ہی مدد کے لیے علی اکبر نے پکارا بس یہ قیامت تھی حسین کے لیے. اب حسین سے چلا نہیں جا رہا تھا زمین پہ گرتے تھے پھر سنبھلتے تھے پھر زمین پہ گرتے تھے یا علی مجھے نہیں پتا کہ نجف کے علی کو پکارا تھا یا میدان میں علی اکبر کو پکارا تھا. لیکن روایتوں میں یہ ملتا ہے کہ حسین سے چلا نہیں جا رہا تھا حسین کہتے بیٹا مجھے نظر نہیں آتا مجھے صدا دو کہ اس کے سارے تجھ تک پہنچاؤ. علی اکبر کے کنارے پہنچے والی نے علی اکبر پہ پہنچے اپنے زانو پر سر رکھا اپنے بیٹے سے گفتگو کی کہا میرے لال جوان کا لاشا ہے باپ کی کمر بوڑھی ہے باپ لاشا اٹھا تو نہیں سکتا میرے لال ایسا کرنا کچھ اپنے باپ کی مدد کرنا میں جب تیرے لاش کو اٹھاؤں تو تو دونوں ہاتھوں کو میری گردن میں ڈال دینا اس طرح حسین کی کچھ مدد ہو جائے گی میرے لال میں اٹھا نہیں سکتا. علی اکبر نے جب امام نے اٹھایا تو علی اکبر نے ایک ہاتھ تو ڈالا لیکن ایک ہاتھ سینے پہ تھا امام نے نیچے ہٹا دے گا میرے بچے یہ دوسرا ہاتھ کیوں نہیں ہٹاتا کہا بابا بڑا تکلیف ہوتی ہے بابا بڑا درد ہوتا ہے. امام نے کہا بیٹا کیا ہے کہا ایک بچی کی انی رہ گئی ہے بابا بہت تکلیف دیتی ہے. حسین نے زمین کربلا پہ دشت کربلا پہ علی اکبر کو لٹایا ایک مرتبہ کا میرے لال حوصلہ کرنا یہ بوڑا باپ امتحان دے رہا ہے میں کہوں گا ابراہیم آئیے میدان کربلا پہ آپ نے جب چھری اٹھائی تھی تو آنکھوں پہ پٹی باندھی تھی کیونکہ بچے کا جنازہ دیکھ نہیں سکتے آئے حسین کا امتحان دیکھے کہ جوان لال کو کیسے لٹایا. اب جو امام نے برچی پہ ہاتھ رکھا اور اللہ اکبر کہہ کر جو برچی کا پھل نکالا عزیز علی اکبر کا ٹھکانا گیا اکبر کو ہچکی آنے لگی ایک مرتبہ حسین تڑپ گئے قیام حسین ہی کا رخ کیا قائد والے بنی ہاشم حسین بوڑھا ہو گیا ارے بوڑھے باپ سے جوان لاشا نہیں اٹھتا آؤ میری مدد کرو اکبر کا جنازہ نہیں اٹھتا. بچوں کے ساتھ حسین نے جنازہ اٹھایا اللہ لعنت
خدا ہماری خدا ہماری